نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمین یا رب العالمین. انشاءاللہ تعالی آج ہم سورۃ العنکبوت آیت نمبر 23 سے 44 تک کریں گے. اس سے پہلے ہم پڑھ رہے تھے ابراہیم علیہ السلام کا ذکر، کیونکہ یہ آگے کنٹینیویشن ہوگی. بیچ میں اللہ تعالیٰ نے کچھ اپنی نشانیوں کا ذکر فرمایا ہے، اور اس سے پہلے آپ دیکھیں اگر تو آیت نمبر 16 سے ابراہیم علیہ السلام کی دعوت کا ذکر چل رہا ہے، پھر بیچ میں نشانیوں کا ذکر آ گیا، کیونکہ ہم اگلی ہی آیت میں 24 میں ہم ابراہیم علیہ السلام کی دوبارہ بات کو کنٹینیو کریں گے. اللہ تعالیٰ فرماتے ہیں والذین کفروا بآیات اللہ، اور وہ لوگ جنہوں نے کفر کیا اللہ کی آیات کا، ولقائه اور اس کی ملاقات کا. اس کی ملاقات کا انکار کرنے کا مطلب کیا ہے؟ یعنی آخرت کے دن کا انکار کرنا. جنہوں نے بھی اللہ کی ملاقات کا انکار کیا، اس سے مطلب صرف انکار کرنا نہیں ہے کہ ہم نہیں مانتے، بلکہ اس کا مطلب یہ بھی ہے کہ اس کو بھلا دیا بالکل. اولئک یہی لوگ یا عیسو مایوس ہو گئے ہیں یا مایوس ہو جائیں، دونوں ہی معنی ہیں. میر رحمتی میری رحمت سے، واولائکا اور یہی لوگ، لہم عذاب علیم ان کے لیے ہے دردناک عذاب. اس آیت میں اللہ تعالیٰ نے ان لوگوں کا ذکر فرمایا ہے جو اللہ تعالیٰ کی آیات کا انکار کرتے ہیں. اللہ تعالیٰ کی آیات کا انکار کا مطلب ہے قرآن کریم کا انکار کرنا، یہ اللہ کی آیات ہیں. جو لوگ یہ سمجھتے ہیں کہ جو ہم چاہتے ہیں، جو ہماری مرضی ہے، بس ہم اسی کے اوپر چلیں جو یہ چاہتے ہیں، اور وہ صراط مستقیم اختیار نہیں کرنا چاہتے، وہ پھر اللہ کی آیات کا انکار کر دیتے. جو لوگ اپنی مرضی سے، اپنی خوشی کی خاطر زندگی گزارنا چاہتے ہیں، رب کی خوشی کے مطابق نہیں گزارنا چاہتے، وہی لوگ ہیں جو اللہ کی آیات کا انکار کرتے ہیں. جو حق کو دیکھ کر بھی حق کو ماننا نہیں چاہتے، اور حق کو یہ آیات کے انکار کی آپ کیا سوچتے ہیں کہ کیا وجہ ہے؟ کفار نے کیوں، مشرکین مکہ نے کیوں انکار کیا تھا؟ نہیں گزارنا چاہتے تھے وہ اس کے مطابق زندگی، وہ چاہتے تھے کہ جیسے ہم چاہتے ہیں ہم ویسے ہی گزاریں، ہم چاہتے ہیں ان بتوں کی پوجا کرنا، ہم چاہتے ہیں ایسے، ہم چاہتے ہیں یہ نبی ہمارے اس میں سے آتا، ہمارے جو خاص طور پہ ابو جہل کا سب ٹرائب تھی، ہماری سب ٹرائب سے آتا ہے، اس لیے وہ چاہتے تھے امیروں میں سے آتا، یعنی جو اپنی مرضی چاہتے ہیں. ہر لحاظ سے دیکھا جائے تو جو اپنی مرضی چاہتے ہیں وہ آیات کا انکار کر دیتے ہیں، کیونکہ آیات کیا بتاتی ہیں؟ اللہ کی مرضی. آج بھی آپ دیکھیں جو لوگ چاہتے ہیں کہ ہم اپنی مرضی سے زندگی گزاریں، وہ ان آیات کی طرف نہیں آنا چاہتے، کیونکہ وہ جانتے ہیں کہ یہ آیات کچھ بتائیں گی، کچھ کرنے کو کہیں گی، کچھ کرنے سے منع کریں گی، ڈوز اینڈ ڈونٹس دیں گی ہمیں. وہ نہیں چاہتے کہ ان کے مطابق چلیں، اور بعض تو اتنے دلیر ہوتے ہیں کہ وہ منہ سے ہی بول دیتے ہیں کہ اگر ہم نے پڑھا تو ہمیں عمل کرنا پڑے گا، اور عمل تو ہم نے کرنا ہی نہیں ہے بیسیکلی. یعنی کیا نہ یہ چاہتے ہیں ہم نے اپنی مرضی سے زندگی گزارنی ہے، تو ہم نہیں چاہتے اللہ کی مرضی سے زندگی گزارنا. عمل کرنا کیا ہے؟ کس چیز پہ عمل کرنا ہے بتائیں؟ عمل یہی ہے نا کہ اس کے مطابق چلا جائے، یہ ہے عمل، رائٹ. اب جو چاہتے ہیں اس کے مطابق نہیں، ہم نے اپنی مرضی سے چلنا ہے، وہ ان کا انکار کر دیتے ہیں. ولقائه اور اللہ کی ملاقات سے کون انکار کرتا ہے؟ آخرت کا انکار کون سا انسان کرتا ہے؟ آخرت کا انکار بھی دو طرح سے ہوتا ہے. ये तो वो लोग है ना जो बिल्कुल ही क्या देते हैं, हम मानते ही नहीं, हम मानते ही नहीं है कि कोई आखरत है, कोई कुछ है, जो है बस ये दुनिया की जिंदगी है सब कुछ। यहीं पे जो कामयाब है वो कामयाब है, यहीं पे जो नाकाम है वो नाकाम है, यहीं की खुशियां सब कुछ है, यहीं की गम सब कुछ है, वो सब चीज इसी को समझते हैं। दूसरे वो हैं जो बिल्कुल कहते तो ठीक है हम मानते हैं, ठीक है कौन इनकार करता है, लेकिन वो इसको भूल चुके हैं, बिल्कुल गफलत में है, बिल्कुल उनके लिए बस यही रोजो शब यही हकीकत है। कभी उनके तसव्वुर में भी नहीं गुजरता कि एक दिन होगा जब मैं अल्लाह के सामने खड़े होना। उलाइका याइसू मिन रहमती, यही लोग हैं जो मायूस हो गए हैं मेरी रहमत से, मायूस हो चुके हैं, यानी क्या बताया जा रहा है, मायूस हो चुके हैं। हो पास्ट में बात क्यों की जा रही है, वैसे तो फ्यूचर की बात है, कयामत के दिन वो बिल्कुल मायूस होंगे, बात वहां की जा रही है, लेकिन इतनी यकीनी बात है, मैंने आपको पहले भी बताया था कि जब भी फ्यूचर की बात पास्ट में की जाए तो इसका मतलब क्या होता है कि वो बात इतनी ऑथेंटिक है, समझ लो कि हो चुका, ये अब होना नहीं है, हो चुका, इतनी ये बात यकीनी है। और सूरह यूसुफ में हम पढ़ चुके हैं कि अल्लाह की रहमत से मायूस सिर्फ काफिर ही होते हैं, काफिर उस दिन बिल्कुल अल्लाह की रहमत से मायूस होंगे, इसलिए कि वो जानते हैं कि उनके पास कुछ नहीं आगे। वो हकीकत देख लेंगे जब अपने सामने, तो जाहिर है फिर उनको पता है कि यहाँ पे हमारे लिए कोई रास्ता नहीं है, क्योंकि अल्लाह की रहमत उनको हासिल होगी ही नहीं अगर वो इसी तरह दुनिया से चले जाते हैं। ये कितनी बड़ी बदनसीबी है किसी इंसान की कि वो रब जो इतना रहमान है, इतना रहमान है, और ऐसा रहमान है कि जिसने फरमाया वा रहमती वसेआत कुल्ला शई, मेरी रहमत हर चीज पे हावी है, उसने घेरा हुआ हर चीज को, हर चीज में फैली हुई है, ऐसे रब की रहमत को वो ना पा सके जो हर तरह से बंदे को बुलाता है अपनी तरफ और कितने चांसेस देता है, कितनी कितनी तरह से वो इंसान को, आप कुरान में ही देख लें, बस दफा इंसान सोचता है अल्लाह ताला इतना किस किस तरह, कभी अजाब का बता के, कभी सवाब का बता के, कभी जन्नत की नेमते दिखा के, कभी जहन्नुम की अजाबों की डिटेल बता के, कभी लॉजिक दे के, अकल के ऊपर जो अकल को अपील करने वाले दलायल हैं वो दिखा के, कभी जमीन और आसमान की निशानियां दिखा के, किस किस तरह अल्लाह ताला बुलाता है, किस किस तरह वो बंदे को चाहता है कि बंदा उसकी तरफ रुख मोड़ ले, बंदा जब उससे भागता है उसकी आयात का ही कुफर करता है, उससे मुलाकात का ही कुफर करता है, क्योंकि बस वो चाहता है कि मैं यही जीऊं और यही सब कुछ हो और यहां से कभी जाना नहीं चाहता, तो फिर उसके लिए मायूस हो जाना है आखरत में, फिर उसके लिए मायूसी है, फिर वहां पे उसके लिए कुछ नहीं है, वहां पे उसके लिए फिर सिर्फ क्या है, वो उलाइका लहुम अज़ाबुन अलीम, उनके लिए फिर दर्दनाक अज़ाब है। याद रखिएगा जो लोग ये कहते हैं ना कि आप ये क्यों कहते हैं जी कि जो काफिर है वो जहन्नुम में जाएगा, ये आप क्यों कहते हैं, उनको आप ये कुरान की आयात ही दिखा दिया करें, तो देखें जो अल्लाह की आयात का इनकार करता है, इस कुरान का इनकार कर दे, या जो आखरत का इनकार करता है, बास अस्तग़फिरुल्लाह रब्बी, कहते हैं हम मुसलमान हैं, हमारा अल्लाह पर ईमान है, लेकिन आखरत पर ईमान नहीं है, या आखरत पर ईमान वैसा नहीं है जैसा कि हमें ईमान रखने का हुक्म है। उनका आखरत पर ईमान क्या है कि यही दुनिया जो है इसी में जब इंसान को खुशी मिल जाए तो वो ही उसके लिए बस उसकी जन्नत है, और जो गम मिल जाता है, जिनको परेशानियां मिलती हैं, यही उसकी जहन्नम है। ठीक है, आप देखें जो इंसान ऐसा अकीदा रखता है उसका भी आखरत पे कोई ईमान नहीं है, आखरत पर ईमान वैसा ही होना चाहिए जैसे कि हमें बताया गया है, ठीक है, और अल्लाह की आयात पर भी देखें अल्लाह की आयात पे ईमान रखने के लिए ना आपको अल्लाह का गुलाम होना जरूरी है। आप जब ये कहते हैं इया का नाबुद व इया का नस्ताइन, अल्लाह हम सिर्फ तेरी इबादत करते हैं, हम सिर्फ तेरी गुलामी करते हैं, हमें तुझसे मदद चाहिए अल्लाह, हम सिर्फ तुझसे मदद चाहते हैं, जो ऐसा आजिज होगा वो ही कह रहा है कि अल्लाह तू मेरी रहनुमाई कर, अल्लाह तू मेरा हाथ पकड़ ले और मुझे चला दे, राइट। और जो इंसान ये सोचता है या ये समझता है जी मैं जो कर रही हूं ठीक कर रही हूं, मेरी मर्जी जो है वो सही है, मैं हक पे चल रही हूं और मुझे कौन बताएगा कि क्या क्या सही और क्या गलत है, जिसके अंदर आजी नहीं है उसको रहनुमाई चाहिए ही नहीं। जो समझता है मैं ही ठीक हूं उसको क्या रहनुमाई चाहिए, वो मुझे ये नहीं समझ आती वो कैसे कहता है या कनाबुद हुआ या कनस्ताई, या कनाबुद हुआ या कनस्ताई तो झुक जाना है अल्लाह, मुझे तो कोई अकल ही नहीं, मुझे तो कोई समझ ही नहीं, अल्लाह तू मुझे रहनुमाई कर। फिर अल्लाह अपनी आयात के जरिए रहनुमाई करता है। ये आयात क्या है, ये गाइडेंस है हमारे लिए, यही तो हमें चला रही है। अल्लाह का रास्ता ये है, आ जाओ इस रास्ते पर, ये आयात ये पुकार पुकार के हमें कह रही है। जो बंदा ये कहता है मुझे अपनी मर्जी करनी है, वो कहां इन आयात से कुछ लेगा। इसीलिए चाहे वो पूरा पूरा कुरान पढ़ ले, हमें गाइडेंस चाहिए ही नहीं, गाइडेंस मैं अपने आप को खुद गाइड करूंगी, क्या मुझे अकल नहीं है। और आज 21st सेंचुरी में मुझे ज्यादा पता है कैसे चलना है। वो नहीं चाहता कि मैं आयात मुझे गाइड करें, वो अल्लाह की रहनुमाई नहीं चाहता। किस मुंह से वो कहता अल्लाह मैं तेरा गुलाम हूं, या का नाबुद हम सिर्फ तेरी इबादत करते हैं, किस मुंह से कहते हो। अगर इन आयात से रहनुमाई नहीं लेनी तो जब तक अंदर गुलामी का एहसास नहीं है ना, तब तक इंसान अल्लाह से रहनुमाई भी नहीं मांगता। या वो दूसरों को रहनुमा बना लेता है, बड़े बड़े और गाइड हैं जो उनको गाइड करते हैं कि भाई कैसे जिंदगी गुजारनी है, तुमने कैसे चलना है, खुशी कैसे करनी है, गम कैसे करना है, परेशानी में क्या करना है, अच्छे हालात में क्या करना है, पैसा कैसे कमाना कर और कैसे खर्च करना है, वो उनसे सीखते हैं, वो अल्लाह की तरफ नहीं आते, अल्लाह की आयात का इनकार कर देते हैं। वी डोंट वांट दिस, वी डोंट नीड इट, वांट से ज्यादा वी डोंट नीड इट, उनको जरूरत ही नहीं, क्योंकि उनकी अपनी अकलें हैं, वो समझते हैं कि बहुत काफी है, या फिर और ज्यादा अस्तग़फिरुल्लाह रब्बी अल्लाह से ज्यादा बेहतर कोई और है जो उनको गाइड कर सकते हैं, फिर वो उनकी बातों पर चलते हैं, उनसे रहनुमाइयां लेते हैं। और ऐसे बहुत सारी मखलूक है जो आप देख रहे हैं आज, इंसान बहुत सारे हैं जो ऐसे कर रहे हैं। तो फिर याद रखो कि उनके लिए अल्लाह की रहमत नहीं है, कितनी बदनसीबी, और उनके लिए दर्दनाक अजाब है। फिर आगे देखें, कंटिन्यूएशन है पिछली बात की जो हम पढ़ रहे थे ना, इब्राहिम अलैहिस्सलाम का किस्सा। फिर उसके बाद होता क्या है, वहीं से बात शुरू हो गई आयत 16 से आगे जो जिक्र चल रहा। फमा काना जवाब कौमी, तो नहीं था उसकी कौम का कोई और जवाब सिवाय इस जवाब के, इल्ला अन सिवाय इस जवाब के। क्या जवाब था, सिर्फ उन सब का एक ही जवाब था इब्राहिम अलैहिस्सलाम की दावत पर। क्या जवाब, आप सोचते हैं क्या जवाब हो सकता है कि भाई कोई हमें दलील दिखाओ, भाई हमें कोई बात समझ नहीं आ रही, हमें और समझाओ। नहीं, जब किसी के पास हड धर्मी के सिवा कुछ ना हो, दलील है ही नहीं रद्द करने की, रिजेक्ट करने की, तो फिर धमकियां ही होती हैं जिस पे लोग उतर आते हैं। फिर उन्होंने आगे से क्या कहा इनकी दावत पे, आलू कतुलूहु औ हर्रकूहु, कत्ल कर दो इसको या जला डालो इसको, ये था उनकी कौम का जवाब। अब देख लें अंबिया को कैसे कैसे हालात से गुजरना पड़ा, यानी आप अंदाजा कीजिए कि वो क्या दावत दे रहे हैं, और इन्होंने पकड़ के उनको मुजरिम बना दिया, और कोई साथ देने वाला नहीं, पूरी कौम का जवाब ये, सारी कौम ने पकड़ के मुजरिम बना के खड़ा कर दिया, और सजा भी सुना दी कि हमारे नजदीक ये सजा है, और सजा ऐसी सुनाई कि बड़े बड़े मुजरिमों को भी ये सजा नहीं दी जाती कि जला देना किसी को। क्या जुर्म था उनका सिवाय इसके कि अल्लाह की तरफ बुलाते थे। हाँ, ये इसी तरह जुर्म बन जाया करता है पैगंबरों के लिए, ऐसे ही हालात दुनिया में रहे हैं कि उनको कौम का सबसे बड़ा मुजरिम बना के खड़ा कर दिया जाता है, اس قوم کے اندر کوئی قاتل بھی ہوں گے، کوئی اور برے لوگ بھی ہوں گے، مشرک تو سارے کے سارے ہی تھے، لیکن وہ جرم نہیں سمجھتے تھے اس کو، سب سے بڑا جرم وہ یہ سمجھتے تھے کوئی اللہ کی طرف بلائے۔ اس سے ہمیں یہ سبق لینا چاہیے کہ انبیاء کو کیسے کیسے حالات فیس کرنے پڑے، ان کا قصور کیا تھا جس کے اوپر اتنی بڑی سزا۔ اب یہ سزا سنانے کے بعد یہ نہیں تھا کہ صرف یہ کوئی دھمکی تھی، انہوں نے اس کی تیاری بھی شروع کر دی، اور انہوں نے کہا کہ گڑا کھودو اور اس کے اندر لکڑیاں جمع کرو اور اس کو جلانے کے لیے الاؤ جلا دو۔ اور ان کو مدتوں لگ گئیں لکڑیاں جمع کرنے میں بھی، کافی ٹائم لگ گیا ان کو لکڑیاں جمع کرنے میں، پوری قوم اس چیز کے اندر شامل تھی۔ پھر انہوں نے ایک دیوار سے احاطہ سا بھی اس کا بنایا کہ اس کو کور بھی کیا، اور پھر جو انہوں نے آگ جلائی تو اتنی بڑی آگ زمین پہ کبھی نہیں جلی تھی جتنی بڑی آگ انہوں نے جلائی تھی، کبھی اتنی آگ دیکھی نہیں گئی تھی۔ ایک آدمی کو جلانے کے لیے اتنی بڑی آگ انہوں نے روشن کی، اس سے پتا چلتا ہے کہ ان کے دل کے اندر ابراہیم علیہ السلام کے لیے کتنا غصہ تھا۔ اور پھر ان بدبختوں نے آگ تو جلا لی، اب آگ میں یہ بھی نہیں سمجھ آ رہی کہ ان کو ڈالیں کیسے، کون قریب جائے ان کو ڈالنے کے لیے، انہوں نے ایک منجنیق میں ان کو ڈالا، آپ سمجھ لیں توپ کی طرح کوئی، یا جھولا جھلانے کی جیسے ہوتا ہے، ایک وہ نہیں ہوتا کپڑے کا باندھ کے اس کے اندر جھلا کے ایسے پھینکتے ہیں، اس میں ڈال کے پھر جھلا کے پھر آگ میں ان کو پھینکا۔ پھر کیا ہوا، ابراہیم علیہ السلام دیکھیں نہ تو خوف زدہ ہوئے اور نہ مایوس ہوئے، کیونکہ مایوس اللہ کی رحمت سے کون ہوتا ہے، کافر۔ نہ انہوں نے یہ کہا مجھے کیا ملا ان کو اتنا پرچار کرنے کا، اتنی دعوت دینے کا، اور میں نے یہ بندگی جو اللہ کی کیا جلنے کے لیے کی تھی، کہ آج یہ دن میں دیکھ رہا ہوں کہ میں جل رہا ہوں، مجھے جلنے کے لیے ڈال دیا جا رہا ہے۔ یعنی آپ دیکھیں نا، آپ جب وہ جھلا رہے ہیں ڈال رہے ہیں، کوئی بھی ایسی غیبی مدد نہیں آ رہی، کوئی بھی کچھ اور ان کے اوپر، کوئی آسمان نہیں ٹوٹ پڑا، کوئی زمین نے ان کو نہیں نگل لیا، کوئی کچھ بھی نہیں ہو رہا۔ تو آپ سوچیں اتنے قریب جا کے اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو جہاں پہ بھی آزمایا نا، بالکل یعنی سبحان اللہ کہ اسماعیل علیہ السلام کی گردن پہ چھری رکھ کے چلا بھی دی ہے، وہاں تک آزمایا ٹل دا اینڈ۔ اور سوچیں آپ امیجن کر سکتے ہیں ابراہیم علیہ السلام کا بھروسہ اللہ تعالیٰ کے اوپر اور یقین کامل کہ اللہ ہے نا، بس یہی جو یقین کامل ہے نا، یہ ہمیں نہیں نصیب ہوا، ہم متزلزل ہو جاتے ہیں، ہم تھوڑ دلے ہیں، ہم ذرا سی تکلیف کے اوپر کہتے ہیں ابھی تک کیوں نہیں آئی اللہ کی مدد، بس آنی ہی نہیں ہے، بس ختم ہو گیا، سب کچھ ختم ہو گیا۔ نہیں، کون ہے جو یہ عیسو میں رحمتی، اللہ تعالیٰ نے کن کو فرمایا کہ جو مایوس ہوتے ہیں اللہ کی رحمت سے، وہ جو اللہ کی آیات اور اس کی ملاقات پہ یقین نہیں رکھتے، جو اس کا انکار کرتے ہیں، جو اس کا مطلب اللہ کی آیات پر ایمان رکھتا ہے اور اس کی ملاقات پر ایمان رکھتا ہے، وہ کبھی رحمت سے مایوس نہیں ہوگا۔ تو انہوں نے فانجاہ اللہ من النار، جب ان کا بھروسہ اللہ پہ تھا تو پھر اللہ تعالیٰ نے بھی بچا لیا ان کو آگ سے، اور ہم سب جانتے ہیں کہ کیسے اللہ تعالیٰ نے بچایا، آگ میں ڈال کے پھر بچایا، سبحان اللہ، آگ کے وہ بجھا نہیں دیا اللہ نے۔ یعنی ابراہیم علیہ السلام جب فلائی کر رہے ہوں گے آگ کے اندر جانے کے لیے، اللہ اکبر اللہ اکبر، یا اللہ ہمیں وہ یقین عطا فرما، اللہ وہ ایمان عطا فرما، کوسوں دور ہے ہم ابھی اس سے کہ جب وہ فلائی کر کے جا رہے ہوں گے آگ کے اندر، آپ نے کبھی سوچا اس وقت بھی ان کو یقین ہے اللہ کے اوپر، جب 1 سیکنڈ پہلے وہ آگ میں گرنے والے ہیں اس وقت بھی ان کو یقین ہے اللہ پہ، یہ اللہ بچانے والا، اللہ کی رحمت ہے نا، اللہ ہے نا، ایون دین تھرو آؤٹ۔ اچھا اب ہمارے جیسے کوئی لوگ ہوں اگر، تو یہیں پہ کہ اگر لوگوں نے منہ میں موڑ لیا تو اس کے اوپر ہی ہم بس اتنے بد دل ہو جاتے ہیں، اتنے مایوس ہو جاتے ہیں، کیا فائدہ، کہاں ہے اللہ کی رحمت، کہاں ہے اللہ، کیوں نہیں اللہ نے میری مدد کی؟ میں آخر اس کے کلمے کو ہی بات کر رہی ہوں، کیوں میرے ساتھ ایسا ہو گیا؟ ہم کتنی جلدی مایوس ہو جاتے ہیں، ہم کتنی جلدی گیو اپ کر دیتے ہیں، ہمارا بھروسہ کتنا تھوڑا ہے۔ تو وہاں تک بھی ان کا بھروسہ ہے، ایون جب وہ اندر گر گئے تب بھی ان کا بھروسہ اور اللہ کا حکم کیا آ گیا، یعنی اللہ نے وہاں تک آزما لیا گرنے تک، اب جا کے آگ تو ٹھنڈی ہو جا ابراہیم علیہ السلام کے لیے اور سلامتی والی۔ اللہ تعالی فرماتے ہیں ان فی ذلک لآیات لقوم یؤمنون، اس میں بڑی نشانیاں ہیں لیکن ان لوگوں کے لیے جو ایمان رکھتے ہیں اللہ کے اوپر، جو جانتے ہیں مانتے ہیں اللہ کو، وہ پھر بڑا سبق سیکھتے ہیں اس سے کہ اللہ کی قدرت دیکھو، کہ اللہ تعالیٰ وہ چیز جس کی جبلت ہے، جس کی نیچر ہے جلا دینا، نہ انسانیت نے اس سے پہلے کبھی آگ کو ٹھنڈے اور سلامتی بنتے دیکھا، نہ کبھی اس کے بعد دیکھا، آج تک صدیاں گزر گئیں آگ کبھی کسی کے لیے ٹھنڈی نہیں ہوئی۔ اللہ کی قدرت ہے، وہ چاہے تو اس چیز کو جس کی جبلت ہے جلا دینا، اس کو سلامتی والی بنا سکتا ہے، اس کو ٹھنڈی کر سکتا ہے۔ سبب تمہارے کتنے بھی خلاف ہو جائیں اور جتنی جن کو تم سہارے سمجھتے ہو وہ سب خلاف ہو جائیں، ابراہیم علیہ السلام نے تو خیر ان کو سہارا سمجھا ہی نہیں، اور ہم جن چیزوں کو بھی سمجھتے ہیں کہ یہ ہمارے خلاف ہو گئے، وہ ہمارے خلاف بن گئے، یہ تو ہمارے اپنے تھے، یہ بھی ہمارے خلاف ہو گئے، تو اب رہ کیا گیا؟ ابراہیم علیہ السلام کا تو اپنا باپ لکڑیاں لالا کے ڈال رہا تھا جلانے کے لیے، اسی کے اوپر دیکھیں صرف نشانی بتانے کے لیے، کوئی یہ نہیں کہ کوئی بھی کرٹیسزم نہیں ہے کسی کے اوپر، صرف ایک بتانے کے لیے کہ دیکھیں ایسے جب حالات ہوتے نا تو انسان اتنا ڈپریس ہو جاتا ہے، میرے اپنے، میرا اپنا باپ، میرے اپنے فلاں، میرے اپنے رشتے دار، اگر یہ ایسے کر رہے ہیں تو بس پھر تو اب ڈپریشن اتنا زیادہ ہو گیا کہ اب تو کام ہی چھوڑ دو، اب کیا رہ گیا؟ نبی صلی اللہ علیہ وسلم کے لیے بھی اتنی بڑی اس میں تسلی ہے، آپ صلی اللہ علیہ وسلم کے ابھی چچا ابو لہب لوگوں میں جا جا کے آپ صلی اللہ علیہ وسلم کی مخالفت میں ان کو اکساتا تھا، تو اللہ تعالی دکھا رہے ہیں ابراہیم علیہ السلام کی مثال کہ ان کے ساتھ تو کوئی بھی نہیں تھا، پوری قوم نے دیکھو کیسے کر دی، اور ابراہیم علیہ السلام دیکھو کیسے تھے کہ وہ تو انتہائی خیر خواہ تھے، ان کی خیر خواہی کا یہ جواب دیا، کیونکہ پیغمبر کو تو پتا ہے نا کہ جو میں پیغام دے رہا ہوں یہ ہمیں ان کو آگ سے بچانا چاہتا ہوں اور یہ مجھے آگ میں ڈال رہے ہیں، دیکھیں نا وہ پیغام لے کر آئے کہ یہ آگ سے بچ جائیں، اور وہ اپنے بچانے والے کو جو اتنا خیر خواہ ہے کہ ان کو آگ سے پیچھے رکھنا چاہتا ہے، آگ سے بچانا چاہتا ہے، اسی کو وہ آگ میں ڈال رہے ہیں۔ انہوں نے پتہ چلتا ہے یہاں پہ کہ انہوں نے یہ نہیں دیکھا میرا باپ میرے ساتھ ہے یا نہیں، میرا بھائی میرے ساتھ ہے یا نہیں، میری قوم میرے ساتھ ہے یا نہیں، کون ہے اور کون نہیں ہے۔ انہوں نے اپنی توجہ کا مرکز، اپنی محبت کا مرکز صرف اللہ کی ذات کو بنایا، اسی وجہ سے وہ چلتے رہے، ورنہ ایسی سچویشن میں جہاں پہ پوری قوم ایک طرف کھڑی ہو اور تنہا ایک انسان ایک طرف ہو، وہ اگر اس کی نظر اللہ کے اوپر نہ ہو اور اگر اس کا سینٹر، اس کی محبت کا سینٹر اللہ کی ذات نہ ہونا، انسان بالکل مایوس ہو جاتا اور انسان بالکل ڈپریس ہو جاتا، پھر وہ کسی کام کو کرنے کے قابل نہیں رہتا۔ آپ ہمارے سوسائٹی میں زیادہ تر ڈپریشن کی وجہ دیکھیں تو یہی ہے، اس نے منہ موڑ لیا، اس نے مجھے چھوڑ دیا، اس نے چھوڑ دیا، وہ مجھ سے دور ہو گیا، اسی کی بے وفائی، کسی کا دور ہو جانا، کسی کی جدائی، یہی چیزیں ڈپریشن ہوتی ہیں۔ ابراہیم علیہ السلام کو تو سب نے ہی چھوڑ دیا تھا، زندہ ہوتے چھوڑ دیا تھا، جو اپنے سامنے اپنی آنکھوں سے دیکھ رہا ہوں اپنے باپ کو آگ میں لکڑیاں ڈالتے ہوئے، اس سے زیادہ ورنہ عام بندے کے لیے، ایک عام بندہ اگر اس کا اللہ کی طرف توجہ نہ ہو تو اس سے زیادہ تو اس کے لیے ڈپریسو بات ہی نہیں ہے کوئی۔ یہاں پہ دیکھیں کہ جس کا فوکس اللہ کی ذات ہوتا ہے پھر وہ انسان ہوتا کیسا ہے. ہم دیکھنا چاہتے نا, ہمیں چونکہ آج کی سوسائٹی میں آج کے زمانے میں ایسے لوگ نظر نہیں آتے, یہ مثالیں پھر ہمیں جب نظر نہیں آتی ہمیں لگتا ہے کہ پتہ نہیں ایسے کبھی ہو ہی نہیں سکتا, ایسے کوئی لوگ ہیں ہی نہیں دنیا میں. نہیں, اگر آج نہیں ہے تو بہت سارے لوگ ایسے گزرے ہیں, اور ان میں ابراہیم علیہ السلام کی مثال آپ کے سامنے. ہم نے اپنے آئیڈیلز ان کو بنانا ہے, ہم نے ان سے سیکھنا ہے کہ اللہ کو محبت کا مرکز بنانا کیا ہوتا ہے, ان سے سیکھنا. اللہ اکبر. تو یاد رکھیں, نہ تو کسی کی میرا آپ سورہ عنکبوت آپ کو بتاتی ہی ہے کہ سہارے اللہ کے سوا جتنے بھی ہیں وہ بیت العنکبوت کی طرح, یہ صورت ہے ہی ہے, جتنے سہارے ہیں چاہے وہ کرسیاں ہیں چاہے وہ عہدے ہیں چاہے وہ انسانی رشتے ہیں چاہے وہ دوست ہیں چاہے وہ کوئی بھی ہیں, اللہ کے سوا جتنے بھی سہارے ہیں وہ بہت کمزور سہارے ہیں, چاہے وہ مال و متاع ہے چاہے وہ کوئی بھی اور طرح کی محبتیں ہیں. یہاں پہ دیکھیں یہ سب لوگ پیچھے ہو گئے, سارے ایک طرف ہو گئے. کیا ڈر ہے جو ساری خدائی بھی ہو مخالف, کافی اگر یہ خدا میرے لیے. تو یہ خدا تو تھا ابراہیم علیہ السلام کے لیے, دیکھا کیسے نجات دی جو تصور بھی نہیں کوئی کر سکتا. آج تو پڑھ کے بڑا آسان ہے یہ سوچنا کہ ہاں جی آگ تو ٹھنڈی ہو گئی تھی, مگر کیا جب وہ آگ جلائی جا رہی تھی اور جب وہ آلاؤ اتنا اونچا ہو گیا کہ وہ ہائی رائز بلڈنگ کی طرح چلا گیا کہ وہ خوفزدہ ہو کے خود بھی پیچھے کھڑے ہوئے تھے, آپ سوچے اس وقت کون جانتا تھا کہ یہ ٹھنڈی ہو جائے گی. تو اللہ کے علاوہ کسی کو بھی اگر محبت کا مرکز بنایا ہوا ہے تو یاد رکھیں کہ پھر مایوسی ہی ہوتی ہے. اللہ کو مرکز بناؤ محبت کا. آپ اللہ کو مرکز بناؤ گے تو کوئی ساتھ ہے بڑے اچھی بات ہے, کوئی نہیں ساتھ بھی کوئی فرق نہیں پڑتا, اللہ تو ہے نا. مایوس وہی ہوتے ہیں پھر کہ جو ان کو محبت کا مرکز بناتے ہیں, اس کے بعد جب وہ سہارے چھوٹ جاتے ہیں دور ہو جاتے ہیں اور یا منہ پھیر لیتے ہیں تو پھر مایوسی ہے. پھر اور کیا نشانی ہے کہ دیکھیں وہ اللہ ہی ہے جو رات کی گود سے دن کو نکالتا ہے, جو مکھی کے پیٹ سے شہد نکالتا ہے, وہی سخت ترین حالات میں سے مشکل ترین حالات میں سلامتی کا راستہ نکال دیتا ہے, برے حالات میں سے اچھے حالات نکال دیتا ہے. تو یہ بات سمجھنے کی ہے, اللہ تعالیٰ نے کیسے ابراہیم علیہ السلام کو اس میں سے نکالا. کوئی ابراہیم علیہ السلام نے نہیں سوچا کہ یہ طریقہ ہے یا وہ طریقہ ہے یا کیا ہوگا اب کس طرح سے ہوگا, وہ اللہ کا کام ہے, وہ جانے اور اس کا کام جانے, اس نے کیسے بچانا ہے یہ اس کا کام ہے. بھروسہ اس پہ کر کے دیکھو تو ضرور وہ اچھے حالات نکالے گا. وقال انما اتخذتم من دون الله اوثانا, اور اس نے کہا بے شک بنا لیا تم نے اللہ کے سوا بتوں کو, مودتا بینکم فی الحیات الدنیا, دنیا کی زندگی میں محبت کا ذریعہ. اس نے لوگوں سے کہا یعنی ابراہیم علیہ السلام نے کہ تم نے اللہ کے سوا بتوں کو بنا لیا محبت کی بیس. دیکھیں ہر محبت کی ایک بیس ہوتی ہے نا, جیسے میں نے آپ کو کہا کہ محبت کا مرکز, محبت کی کوئی نہ کوئی بیس ہوگی, کوئی وجہ ہوگی, کسی وجہ سے لوگ ایک دوسرے سے محبت کرتے ہیں. بعض دفعہ خاندان ہوتا ہے, خون کے رشتے ہوتے ہیں, اس وجہ سے محبت ہوتی ہے, برادری ہوتی ہے, ایک زبان بولنے والے ہوتے ہیں, اور کوئی چیز ہو سکتی ہے. مثلاً ہماری محبت کی ایک دوسرے کے ساتھ جو بیس ہے وہ ہے قرآن, کہ ہم سب قرآن پڑھنے والے ہیں, तो इसलिए आपस में दिली ताल्लुक है। तो ये जो बुध थे ना, इनके लिए सिर्फ अकीदत का मरकज नहीं थे, अकीदत की बात नहीं थी कि ये भाई अकीदत है उनकी, उनका अकीदा है या बड़ों से चले आ रहे हैं इसलिए, बल्कि एक वजह बहुत बड़ी ये थी कि ये इनकी आपस में जो बॉन्डिंग है उसका सबब थे, क्योंकि सारे उन्हीं एक ही बुद्ध की पूजा करते थे तो आपस में एक बॉन्डिंग हो गई ना। जैसे सारे मुसलमानों की बॉन्डिंग क्या है कि सब एक अल्लाह को मानते हैं, तो अब मुसलमान को देख के फिर कितना अच्छा लगता है कि ये भी मुसलमान है, ये भी मुसलमान है। अच्छा, कोई हिजाब वाले देख के लगता है अच्छा ये भी मुसलमान है। तो वो क्या एक चीज है जो मोहब्बत का की बेस है, उनके दरमियान थी बुतों की पूजा, यानी उनकी जो दोस्तियों की आपस में ताल्लुकात की, दोस्ती किस लिए थी, क्योंकि एक ही बुत को पूजा करते थे, आपस में ताल्लुकात किसके लिए थे, इसलिए कि एक ही बुत के पुजारी हैं। आज भी देखें एक ही मंदिर में जाने वाले, उनकी आपस में एक बॉन्डिंग हो जाती है ना, तो आपस का ताल्लुक टूट जाएगा अगर हमने बुत को छोड़ दिया इसको, समझ आ गई बात। तो ये भी उनको था कि हमारा तो आपस के ताल्लुकात खत्म हो जाएंगे, फिर आपस में उनकी जो एक मोहब्बत थी, आपस में एक दूसरे की सपोर्ट जो वो दे रहे थे, वो इस बुत की पूजा करने की वजह से थे। तो अब उनको ये था कि अगर हमने ये काम छोड़ा तो फिर हम तो बिल्कुल बिखर के रह जाएंगे, तो कैसे फिर छोड़ सकते हैं। अब ये भी चीज इंसान को हक को मानने से दूर रखती है, रुकावट बन जाती है हक के रास्ते की, कि अगर हमने इब्राहिम अलैहिस्सलाम की बात मान ली, या आज भी कोई शिर्क पे है तो वो कहते हैं अगर हमने ये इस्लाम को कबूल कर लिया तो फिर तो हमारी कौम जो है हम उससे टूट जाएंगे, या हमारे जो ये रिश्ते हैं आपस के, ये जो आपस की मोहब्बतें हैं, ये जो आपस में हंसी मजाक, एक दूसरे के साथ ताल्लुक, एक दूसरे के साथ दोस्ती, ये क्या बनेगा इसका, फिर सब खत्म हो जाएंगे। सबसे ज्यादा ये चीजें एकदम हॉन्ट करती है ना इंसान को। वो बुतों ने आगे क्या करना, उन्होंने कोई इनको गर्दन से पकड़ लेना कि क्यों हमें छोड़ के गए, लेकिन कौन सी चीज इनको रोकती है कि भाई ये इनका क्या फिर बनेगा। एक खातून ने कहा था, बहुत पुरानी बात है, वो हिंदू थी, तो उसने कहा कि मैं ना काफी इस चीज को समझती हूँ कि ये जो आपका मजहब है ये बिल्कुल ठीक है, लेकिन मैं क्या करूं, अगर मैंने ये मान लिया तो मेरे तो सारे रिश्तों का बनेगा क्या, यानी ये तो अपने कानों से सुनी हुई बात है कि उसने कहा फिर बनेगा क्या, मेरे ये सारे फिर छूट जाएंगे मुझसे तो क्या होगा। ये फियर होता है ना, क्योंकि ये छोड़ना आसान नहीं होता, तो हमारे कारोबार का, हमारे रिश्तेदारियों का, हमारे ताल्लुका का, सभी इसी बेस पे तो है, कैसे फिर हम इनको छोड़ सकते। तो ये पैर की बेड़ी बन जाते हैं। अच्छा फिर यौमल कियामत यकफुरु बादुकुम बिबाद, आज तो ये तुम्हारी मोहब्बतों का महवर बने हुए, आज ये मोहब्बतें तुम्हारी इनकी वजह से हैं, मगर कियामत के दिन क्या होगा, फिर कियामत के दिन यकफुरु बादुकुम बिबाद, इनकार करेगा बाज का। आज तो तुम ये कह रहे हो कि इनको छोड़ दिया तो क्या होगा, कल इन्हीं के वजह से तुम इनकार करेगा बाज का, इनकार करेंगे इस चीज का, यानी या तो ये होगा अल्लाह ताला इन बुतों को गुयाई दे देगा और वो इनका इनकार करेंगे, और ये उनका इनकार करेंगे कि हम तो नहीं इनको पूजा करते थे, तो उस दिन जान छुड़ाएंगे इनसे, वयलानु बादुकुम बादन, और लानत करेगा बाज तुम्हारा बाज को, और एक दूसरे का वैसे भी कह सकते हैं कि जिनकी साथ मोहब्बतें थी दुनिया की जिंदगी में इन बुतों की वजह से, वही इनकार करने लगेंगे, यही दोस्ती दुश्मनी में बदल जाएगी। यहां पे तो ये इनकी वजह से तुम इस इन मोहब्बतों की वजह से, इन रिश्तों की वजह से बुतों को नहीं छोड़ रहे, कल इन्हीं मोहब्बतों का इनकार करोगे, कल यही मोहब्बतें सबसे बुरी लगेंगी, कल यही दुश्मनी बन जाएंगी, कल एक दूसरे के ऊपर लानत भेज रहे होंगे। सूरह ज़ुख़रुफ़ में है ना कि قیامت کے دن ہر دوستی دشمنی میں بدل جائے گی سوائے جو متقی لوگ ہیں, اللہ سے ڈرنے والے, ان کی دوستی آپس میں رہے گی, اس کے علاوہ کوئی کسی دوستی نے نہیں رہنا. ایسی جو دوستیاں اس دن یہی تو دشمنی بنے گی, ایک دوسرے سے بیزاری کریں گے, برے لگیں گے وہی لوگ جو بڑے ہیں, جن کے ساتھ محبت ہی دن, جن کے ساتھ تعلقات ہیں, جن کے ساتھ تعلقوں کی خاطر اپنی آخرت بگاڑ کے رکھ لی. لیکن انسان بعض دفعہ کیسے ان محبتوں کی خاطر اپنی اٹرنل لائف, جو ہمیشہ کی زندگی ہے, اس کو آگ بنا لیتا ہے اور لعنت بھیجیں گے ایک دوسرے کے اوپر. یہی محبت کرنے والے جو تھے, ما واکم النار, اور ٹھکانا تمہارا آگ ہے, وما لکم من ناصرین, اور اللہ سے بچانے والا تمہارا کوئی مددگار نہیں ہوگا جسے تم مدد مانگ لو, کوئی تمہاری یہی محبت کرنے والے یہ کام آ جائیں, یہ تو لانتے بھیج رہے ہوں گے. استغفر اللہ. فآمن لہ لوط, تو ایمان لے آیا اس پر لوط, یعنی اس پر کس پر؟ ابراہیم علیہ السلام پر. یاد رکھیے گا, جو پیغمبر ہوتے ہیں نا, کبھی بھی وہ شرک نہیں کرتے, کبھی بھی ایسا نہیں ہوتا کہ وہ نبوت سے پہلے شرک میں مبتلا ہوں. تو لوط علیہ السلام کو یہ نہیں تھے کہ پہلے وہ شرک کرتے تھے اب ایمان لے آئے, بلکہ اب کس پہ ایمان لے آئے؟ ابراہیم علیہ السلام کی نبوت پر ایمان لے آئے, سمجھے؟ انہوں نے تصدیق کر دی کہ یہ اللہ کے نبی ہیں. تو اب جب دیکھا لوط علیہ السلام نے یہ سارا منظر کہ کیسے اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو سلامتی عطا فرمائی ہے, آگ میں پھینکے جانے کے باوجود صحیح سالم نکل آئے ہیں, تو قوم کو تو کوئی اثر نہیں ہوا. اسی سے پتا چلتا ہے, ایک نشانی یہ بھی ہے اس واقعے میں, کہ اللہ جس کو چاہے ہدایت دے, اور جن کو ہدایت جن کے نصیب میں نہ ہو نا, بڑی سے بڑی نشانیاں دیکھ کے بھی وہ ایمان نہیں لے کر آتے. یہ نہیں ہوتا کہ ان کو نشانی نظر آ جائے تو وہ بہت کہیں گے اچھا شکر ہے اب ہمیں سمجھ آ گئی, اب ہم نے دیکھ لیا, اب ہم مان لیتے ہیں. نہیں نہیں, ان کو کوئی اثر نہیں ہوتا. اور بڑی بڑی نشانیاں دیکھ کے بھی اس سے بڑی کیا نشانی ہوگی, کتنی بڑی بات تھی. آگ میں کوئی بندہ گرا اور اس کے بعد ایک بال بیکا بھی نہیں ہوا اس کا. اب لوط علیہ السلام ان کی نبوت پر ایمان لے آئے. وقال, اور لوط علیہ السلام ابراہیم علیہ السلام کے بھتیجے بھی تھے. وقال, اور کہا, کس نے کہا؟ ابراہیم علیہ السلام. انی مہاجرن الى ربی, میں ہجرت کرنے والا ہوں اپنے رب کی طرف. سبحان اللہ, ابراہیم علیہ السلام تو ہجرت کر رہے تھے شام کی طرف, اور فرما رہے ہیں الى ربی, یہ نہیں فرمایا میں شام کی طرف ہجرت کر رہا ہوں, میں جا رہا ہوں شام کی طرف, یا میں کہیں اور کی طرف, کسی اور علاقے کی طرف ہجرت. الى ربی کا مطلب کیا ہے؟ اتنا ان کا مائنڈ کلیئر ہے, رب کی طرف ہجرت کر رہا ہوں, یعنی اس کی خاطر وہ جہاں اب لے جائے گا وہیں چلا جاؤں گا. آپ یہ دیکھیں کہ جس جگہ پہ انسان پیدا ہوتا ہے, جہاں پہ انسان پلا بڑا ہوتا ہے, اس کا بچپن گزرا ہوتا ہے, وہاں سے ایک جذباتی ایک انسان کی وابستگی ہوتی ہے, آپ اس کو نکال نہیں سکتے. اب ہم جتنی دنیا میں کسی جگہ پہ کی بھی جا کے اتنی جگہوں پہ گھوم پھر لیں, سیریں کر لیں, ہم کسی جگہ کو پسند کر لیں, کہیں جگہ کی بے شک سٹیزن شپ لے لیں, لیکن جس جگہ پہ ہمارا بچپن گزرا, ہم پیدا ہوئے, ہم اس سے اپنی تعلق کو کبھی ختم نہیں کر سکتے. تو یہ ایک نیچرل چیز ہے, یہ آسان نہیں ہوتا ہجرت کر جانا کسی جگہ پہ اللہ کی خاطر, کسی جگہ کو چھوڑ کے دوسری جگہ موو ہو جانا. اس زمانے میں تو اور بھی مشکل تھا, کیونکہ اس زمانے میں کوئی ایسا نہیں تھا کہ بہت آرام سے آپ فون کر رہے ہیں, کہیں آپ دوسرے کو دیکھ بھی رہے ہیں, اس کی پکچر یا فلائی کر کے کہیں پہنچ رہے ہیں, واپس جا رہے ہیں اور منٹوں میں پہنچ گئے, یا ایک دوسرے کی اطلاعات آتی رہے. اور کہا جاتا ہے ابراہیم علیہ السلام کی عمر بھی اس وقت کافی تھی, ایک جگہ پہ تو آتا ہے کہ تقریباً 75 سال تھی. تو اتنی عمر کے اندر ایک زندگی گزاری ہے ایک جگہ پہ, اور پھر وہاں سے ہجرت کر جانا, اس جگہ کو اللہ کی خاطر چھوڑ دینا. ٹھیک ہے, پیسوں کے لیے تو بہت لوگ ہجرت کرتے ہیں, لیکن اللہ کے دین کی خاطر ہجرت کرنا یہ انہی لوگوں کا کام ہوتا ہے جن کو واقعی اللہ تعالیٰ پہ کامل ایمان ہو اور جو واقعی دین کو اپنی سب سے قیمتی متاع سمجھتے ہیں. یہ دین کو بچانے کے لیے انسان ہجرت کرتا ہے نا, اور یہی ہجرت ہے پھر جس کے اوپر انسان کے گناہ معاف ہو جاتے ہیں. جتنے پچھلی زندگی کے گناہ ہوتے ہیں جب انسان اپنا دین بچانے کے لیے اللہ کی خاطر ایک جگہ چھوڑ کے دوسری جگہ منتقل ہو جائے تو یہ ہجرت ہے اللہ کی خاطر, اسی پہ اجر ہے. تو یہاں پہ وہ فرماتے ہیں کہ میں اللہ کی طرف ہجرت کر رہا ہوں, یعنی اس کی خاطر ہجرت کرنے والا ہوں. اور وہ ہجرت کر کے یہاں سے شام چلے گئے اور ان کے ساتھ فقط ان کی بیوی ہیں اور ان کے یہ بھتیجے لوط علیہ السلام. حضرت عثمان نے جب حضرت رقیہ کے ساتھ حبشہ کی طرف ہجرت کی تھی تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, عثمان پہلے مہاجر ہیں اپنے گھر والوں کے ساتھ نکلنے والوں میں سے لوط علیہ السلام کے بعد. یعنی ویسے تو اور بھی مہاجر ہوں گے لیکن میاں بیوی جنہوں نے ہجرت کی, جو پہلے سب سے ہجرت کی, وہ حضرت عثمان تھے لوط علیہ السلام کے بعد. فرمایا تو یہاں پہ پھر ہمیں ایک اور سبق ملتا ہے کہ پھر بھی مایوس نہیں ہوئے, چل نکلے کہ اللہ کی زمین ہے, کہیں نہ کہیں تو چلے جائیں گے, وہاں سے نکل کھڑے ہوئے. حالانکہ کوئی آگے ایسی جگہ نہیں کہ کوئی جاننے والا ہے, کوئی دوست ہے, کوئی کچھ ہے, اس کو سوچ لیا کہ بھئی تم ہمارا انتظام کیے رکھنا, ہم آ رہے ہیں اپنے گھر میں ٹھہرا لینا یا ہوٹل میں کوئی انتظام کر دینا, کچھ نہیں ہے. انہ ہو العزیز الحکیم. یہ دیکھیں ابراہیم علیہ السلام کیا ایمان لے کر نکل رہے ہیں جب ہجرت کر رہے ہیں. فرماتے ہیں بے شک وہ تو عزیز ہے, غالب ہے, حکمت والا, غالب ہے اللہ کہ اس کا غلبہ آگ پہ بھی ہے اور اس کا غلبہ ہر میرے معاملے پہ ہے. ہم سوچتے ہیں حالات مجھ پہ غالب آ گئے, ایسے کہتے ہیں نا حالات مجھ پہ غالب آ گئے. ابراہیم علیہ السلام فرماتے ہیں حالات نہیں, اللہ ہے غلبہ رکھنے والا, اللہ غالب ہے مجھ پہ. اس جو غالب ہے, لیکن جو ہر انسان کے معاملے کے اوپر جس کی قوت ہے, جس کا غلبہ ہے, سوچیں گے کہ پھر وہ کچھ بھی کرے, جو چاہے کر دے. یہ تھا ابراہیم علیہ السلام کا ایمان. انہوں نے آگ کی طرف بھی نہیں دیکھا تھا کہ آگ کتنی بڑی ہے, ہائے اس کا کیا بنے گا, یہ اتنی بڑی آگ ہے, یہ تو جلدی بجھنی بھی نہیں ہے. اگر بادل بھی آ گئے تو, اگر پانی بھی اس پہ ڈالا گیا تو اس نے تو جلدی بجھنا نہیں ہے, یہ تو مجھے ابھی ڈالنے لگے, یہ کیسے بجھے گی, اتنی جلدی تو بجھ ہی نہیں سکتی, اسے میں نکلوں گا کیسے. انہوں نے اللہ کے غلبے کی طرف دیکھا. اللہ اکبر. وہ جانتے ہیں کہ غلبہ اللہ کا ہے, ہجرت کرتے ہوئے ذہن میں دیکھیں کیا بات ہے. اور حکیم ہے وہ, حکیم ہے, حکمت ہے اس کے ہر فیصلے میں. جب اس کا فیصلہ میرے لیے ہجرت کا آ گیا تو اس میں بھی حکمت ہے, اس میں بھی بھلائی ہے, اس میں بھی دانائی ہے, چاہے ہجرت کا فیصلہ ہی کیوں نہ ہو. اچھا ہم جیسے لوگ کیا سمجھتے ہیں, عام انسان, جو عام ہمارے انسانوں کا معاملہ یہ ہے کہ مجھے سمجھ آئے گی حکمت تو پھر ہی اس میں حکمت ہوگی, اگر مجھے نہ سمجھ آئی تو پھر اس میں کوئی حکمت ہی نہیں, ایسا ہی ہے نا. مگر اگر آپ سوچیں کتنی باتیں ہیں یاد کر لیں جو 10-20 سال پہلے مجھے سمجھ نہیں آئی تھی, آج سمجھ آ رہی ہیں کہ ہاں واقعی دیکھو نا ذرا اس وقت ایسا ہوا تھا, اس میں کتنی بہتری تھی, اگر ویسا نہ ہوتا تو آج یہ نہ ہوتا, ہے نا. تو جن بھی حالات میں آپ کو سمجھ نہیں آ رہی ہوتی نا کہ اس میں کیا حکمت ہے, چاہے 10 سال گزر جائیں, چاہے 20 گزر جائیں, چاہے ساری زندگی گزر جائے, پھر بھی یہ کہیں کہ اللہ کو بہتر پتا ہے اس نے مجھے جو ان حالات میں رکھا ہوا ہے, یقیناً ان میں بہتری ہے, یہ بولیں. ابراہیم علیہ السلام کا آپ دیکھیں ایمان کتنا ہے کہ وہ غالب بھی ہے. غلبہ ان لوگوں کا نہیں, غلبہ میرے حالات کا نہیں کہ میں ایسے, لک ایٹ ابراہیم علیہ السلام, ہی از اے ہوم لیس پرسن. یہ اس سچویشن میں وہ ہوم لیس ہے, کہیں کے نہیں ہے, ان کا نہ پیچھے گھر رہا ہے نہ آگے کہیں کا پتا ہے, اور کتنا سامان کو ٹرکوں میں لادا ہوا تھا انہوں نے سامان کے لے کے چل پڑے. کیا تھا ان کے پاس اس وقت, کیا آگے کوئی پراپرٹی تھی ان کی جو انتظار کر رہی تھی, جس کے اندر جانا ہے اور جا کے جلدی سے سیٹل ہو جانا ہے, کوئی آگے جاب تھی کیا؟ خالی ہاتھ چل پڑے, کچھ آگے کا پتا نہیں ہے. مگر یہ پتا ہے کہ اللہ عزیز ہے, وہ غالب ہے, میرے حالات میرا کچھ نہیں بگاڑ سکتے. اللہ ہے غالب, حالات غالب نہیں ہیں. ہمیں بھی یہ سوچنا ہے ہر طرح کے حالات میں کہ حالات غالب نہیں ہیں. حالات یہ جو بھی میرے اوپر اس وقت سچویشن چل رہی ہے, غلبہ اللہ کا ہے میری زندگی میں. پھر دیکھو جب ایسے انسان کی ایمان ہوتا ہے تو پھر اللہ تعالیٰ فرماتے ہیں دیکھیں اب کیا انعام اللہ نے دیا. پھر جو اللہ کی خاطر کچھ چھوڑتا ہے, آپ کیا سوچتے ہیں اللہ اس کو کمپنسیٹ نہیں کرے گا؟ جو تھوڑ دلا انسان ہوتا ہے نا, وہ سوچتا ہے ہائی میں نے اتنا چھوڑ دیا اللہ کی, ہائی میں نے یہ چھوڑ دیا, میں تو ایسی ہوتی تھی, میں نے تو بس جب سے سیکھا ہے پھر میں نے یہ بھی کرنا چھوڑ دیا وہ بھی کرنا چھوڑ دیا, تو اس کی وجہ سے مجھے تو بڑے تانے سننے پڑے, مجھے تو بڑی باتیں سننی پڑے. اللہ کسی کا رکھتا نہیں ہے, وہ پھر وہ کچھ عطا فرماتا ہے نا جو انسان نے سوچا بھی نہیں ہوتا. اللہ تعالیٰ نے کہاں سے کمپنسیٹ کیا؟ اکیلے ابراہیم علیہ السلام نکلے تھے, نہ کوئی بھائی ساتھ, نہ کوئی بیٹا ساتھ, نہ باپ ساتھ, ایک بھتیجا ہے, ٹھیک ہے. وہ بھی جب ہجرت کی تھی ابراہیم علیہ السلام نے, تو اس کے بعد لوط علیہ السلام کو تو اللہ تعالیٰ نے دوسری طرف سدوم کی بستیوں کی طرف بھیج دیا تھا, وہ وہاں کی طرف چلے گئے تھے, اور ابراہیم علیہ السلام فلسطین میں ہی رک گئے تھے. یہ شام فلسطین کا علاقہ سارا ہی شام ہی کہلاتا ہے, تھا اس وقت, اب تو ایک کنٹری کو کہتے ہیں نا. تو اللہ تعالیٰ نے وہ اکیلے ابراہیم کو اکیلا نہیں چھوڑا, وَوَهَبْنَا لَهُ إِسْحَاقَ, عطا کیا ہم نے اس کو اسحاق, وَيَعْقُوب, اور یعقوب علیہ السلام. آپ دیکھیں جب ابراہیم علیہ السلام نے یہ قربانی دی ہے, آپ دیکھیں شادی شدہ تو وہ پہلے بھی تھے, وہاں پہ بھی تھے عراق میں, حضرت سارا کی ان کی بیوی تھی, وہاں پہ نہیں اولاد دی تھی. جب اکیلے ہو گئے ابراہیم علیہ السلام, اللہ تعالیٰ نے دیکھو کیسے کمپنسیٹ کیا, خوشخبری دی. اور وہب نہ, میں نے آپ کو بتایا ہبہ کیا ہوتا ہے, تحفہ, اور اولاد کے بارے میں قرآن میں یہی لفظ آتا ہے, ربنا ہب لنا, جب ہم کہتے ہیں, اور پھر ربنا, اور بھی ایک دعا آتی ہے, میرے ذہن میں نہیں اس وقت آ رہی, کہ جہاں پہ بھی دعا آئی پیغمبروں کی تو وہاں پہ یہ ہبہ کی بات آئی کہ اللہ تعالیٰ ہمیں یہ تحفہ عطا فرما. تو یہ ایک تحفہ ہے اللہ کی طرف سے اسحاق علیہ السلام, اور پھر صرف اسحاق نہیں, بیٹا نہیں, پوتے کی بھی خوشخبری اللہ تعالیٰ نے سنا دی, وجعلنا, اور پھر صرف اتنا ہی نہیں, دیکھیں اولاد ہو تو وہ بھی ایک نعمت نہیں ہوتی جب تک کہ وہ اولاد نیک نہ ہو, صالح نہ ہو, والدین کی آنکھوں کی ٹھنڈک نہ بنے, تو تبھی وہ ایک رحمت ہے نا, ورنہ وہی اولاد ستانے کا باعث بن جائے تو انسان کو اتنا رلاتی ہے کہ وہی لوگ کہتے ہیں پھر کسی پتا تھا اولاد ہی نہ ہوتی. تو دیکھیں صرف بیٹا یا پوتا ہو جانا ایک بڑی بات نہیں تھی, کوئی خبری نہیں تھی, بلکہ وجالنا فی ذریتی ہی نبوہ, ان کی ذریت میں نبوت ڈال دی, کہ یعنی اب ظاہر ہے نیک ہوں گے, صالح ہوں گے, انہی میں نبی ہوں گے, تو ان کی ذریت میں نبیوں کو اٹھایا کہ اس کے بعد جتنے نبی بنی اسرائیل میں آئے سب ابراہیم علیہ السلام کی ہی پشت سے تھے. ظاہر ہے جتنی نبی اس کے بعد, بعض روایات میں آتے ہیں کہ کوئی نبی آؤٹ سائڈ ابراہیم علیہ السلام کی ذریت کے آیا ہی نہیں, لیکن ایک طرف اسماعیل علیہ السلام میں سے, نبی صلی اللہ علیہ وسلم, اسحاق علیہ السلام میں سے, آگے کتنے پیغمبر آئے, داؤد علیہ السلام, سلیمان علیہ السلام, یوسف علیہ السلام, اور بھی زکریہ علیہ السلام, اور بھی بے شمار پیغمبر آئے. ان میں نبوت بھی رکھ دی, ول کتاب, اور عیسیٰ علیہ السلام بھی, ول کتاب اور کتاب, کتاب بھی جتنی کتابیں آئی ہیں, چاہے تورات, زبور, انجیل, قرآن, سب کن میں ہیں؟ ابراہیم علیہ السلام کی اولاد. وآتیناہ, اور عطا کیا ہم نے اس کو, اجرہ, اس کا اجر, فی دنیا, دنیا میں بھی عطا کیا. یاد رکھیے ہمیشہ ایک بات, یہ جو ہم کہتے سوچتے ہیں نا کہ پتہ نہیں جو ہم کر رہے ہیں اس کا دنیا میں کچھ نہیں ملنا, اور اس کا صرف آخرت میں ہی, اللہ تعالی دنیا میں بھی عطا فرماتا ہے. یہ دیکھیں اس کی دلیل. ٹھیک ہے, ابراہیم علیہ السلام کو آزمائشیں بہت آئیں دنیا کی زندگی میں, لیکن اللہ تعالیٰ نے ان کو دنیا میں نوازا بھی بہت ہے. آج دیکھ لیں ابراہیم علیہ السلام کو دنیا سے گئے ہوئے ہزاروں برس گزر چکے ہیں, مگر اجر کا سلسلہ ختم نہیں ہوا. دنیا میں اللہ تعالیٰ نے ان کو سب سے پہلے تو دیکھیں یہ بیٹا دیا, پوتا دیا, پڑ پوتا دیا, یوسف علیہ السلام. یوسف علیہ السلام کی تو کیا ہی بات ہے, ہم نے سورہ یوسف پڑھی تو ہمیں پتہ ہے یوسف علیہ السلام کیسے تھے. پھر آگے ان میں موسیٰ علیہ السلام اور عیسیٰ علیہ السلام جیسے پیغمبر انہی کے اندر تھے, اولو العزم پیغمبر انہی کی اولاد میں اٹھے ہیں. تو اولاد میں نیکی کا ہونا ایک کتنی بڑی انسان کے لیے نعمت ہے. غلط تمام اولاد والے اس چیز کو سمجھ سکتے ہوں گے کہ اولاد سے اللہ نے ان کی آنکھیں ٹھنڈی کر دی. پھر ہر مذہب والا ان سے محبت کرنے والا ہے, ہر مذہب والا, چاہے آپ کرسچنز کو دیکھ لیں, یہودیوں کو دیکھ لیں, مسلمانوں کو دیکھ لیں, اور حتیٰ کہ درود ابراہیمی میں آپ کا ذکر خیر ہمیشہ ہوتا رہے گا جب تک درود پڑا جائے گا. اور یہ کیا ہی بات ہے کہ اللہ تعالیٰ نے دنیا میں بھی اور ایسی ان کو خوشخبریاں عطا فرما دی, ان کو سامنے دکھا دیا, یعقوب علیہ السلام کو, یعنی پوتے کو سامنے دکھایا, اور یہ بھی دکھایا جیسے بیٹوں کے اندر نبوت کو دکھایا, ان کی خوشخبری دکھا دی اللہ تعالیٰ نے. اور پھر یہ دیکھیں کہ اسماعیل علیہ السلام کے ذریعے تو ایک نئی امت, ایک آخری امت ان کے اندر رکھ دی, ان کی ذریت میں رکھ دی. کتنی بڑی ایک انسان کے لیے اعزاز ہے. اور اس سے پتہ چلتا ہے کہ کبھی زندگی میں اللہ کی خاطر اگر آپ ٹھکرائے جائیں, اگر لوگ منہ موڑ لیں آپ سے, ناراض ہو جائیں آپ سے, صرف اس لیے کہ آپ اللہ کو راضی کرنا چاہتے ہیں, کوئی حق کا کلمہ بول رہے ہیں اور وہ نہیں اس چیز کو پسند کر رہے, تو کبھی غم نہ کریں, کبھی پریشان نہ ہو, اللہ اس زندگی میں بھی آپ کو عطا کرے گا. کوئی آپ نے اللہ کا حکم ایسا ماننا ہے, کوئی آپ نے اللہ کی بات پہ چلے ہیں, تو کبھی ملال نہ کریں, کبھی اس چیز کے اوپر حسرتیں نہ کریں کہ میں نے اللہ کی خاطر یہ چیز چھوڑی ہے, یا میں نے اللہ کا حکم ماننے کے لیے اتنا سنا ہے اور اتنے لوگوں کو ناراض کیا, یا اتنا میرے ساتھ یہ ہوا. کبھی بھی نہ اس پہ کریں. اللہ تعالیٰ دیکھنا آپ کو کتنا نوازے گا, اسی دنیا میں نوازے گا. اور یہ ایک بہت بڑی مثال ہے جو ابراہیم علیہ السلام کی, خیر ان کے تو ظاہر ہی بات ہے ان کی قربانیاں بھی اتنی بڑی تھیں, تو ان کے آگے جو اللہ تعالیٰ نے عطا بھی کیا تو سبحان اللہ ایسی اپنی شان کے مطابق عطا کیا, اس دنیا میں بھی جو بیسٹ مل سکتا تھا نا کسی کو, بیسٹ وہ ان کو عطا کیا. مال و دولت یہ کوئی بیسٹ چیز نہیں ہے, عطا ہونا تو فرعون کو بھی مل گئی تھی, قارون کو بھی مل گئی تھی, یہ ہے چیز جو بیسٹ ہے. آج فرعون اور ان کے اوپر تو لوگ لانتے بھیجتے ہیں, اور دیکھو ابراہیم علیہ السلام کا, جس کا ذکر خیر قیامت تک اللہ زندہ رکھ دے. لوگ اپنا ذکر خیر کرنے کے لیے, ذکر ہی کرنے کرانے کے لیے کیا کیا پاپڑ بیلتے ہیں, حیرت ہوتی ہے. ایسے ایسے مینار بنائیں گے, اپنے نام انگریو کرائیں گے, کتابیں لکھیں گے, کچھ اتنی چیزیں محنتیں کرتے ہیں کہ بس ہمارے نام زندہ رہیں, لوگ ہمیں پہچان لیں, لوگ ہمیں جان لیں. ابراہیم علیہ السلام نے تو کوئی کوشش بھی نہیں کی, کہیں نام نہیں لکھوائے, کہیں اپنی تصویریں چھپوا کے بڑی بڑے پوسٹر نہیں لگوا دیے, کہیں कहीं ऐसी मेहनतें नहीं की कि लोग मुझे याद रखें, जिसका जिक्र अल्लाह जिंदा रखना चाहे तो फिर वो तो पैगंबर थे, वो तो पैगंबर थे, पैगंबरों के अलावा भी देखें वो दुनिया में लोग जिन्होंने अल्लाह की खातिर अपने आप को खपाया है, बुखारी हैं, मुस्लिम हैं, आइम्मा इकराम हैं, हमारे सहाबा इकराम हैं, ताबईन हैं, आज तक उनके नाम जिंदा चल रहे हैं। कितना बड़ा हमारे लिए सबक है, इसके लिए मेहनतें करने की जरूरत नहीं, मुझे इज्जतें मिल जाएं, वो मुझे याद रखें, वो मेरा नाम इज्जत से लें, वो अल्लाह का काम है, आप अल्लाह के लिए कुछ करके तो देखो, कैसे आपका नाम जिंदा रखता है आप सोच भी नहीं सकते। मगर हाँ, जितनी बड़ी आपकी कुर्बानी होगी उतना ही है ना। अगर आप इसी को बहुत बड़ी कुर्बानी समझते हैं कि मैंने हिजाब ले लिया तो यही मेरी इतनी बड़ी कुर्बानी हो गई, तो फिर अजर भी उसके मुताबिक ही है। तो इन लोगों ने देखें क्या क्या कुर्बानियां दी, इन लोगों ने देखें कैसे कैसे फेस किया इन चीजों को, इतने बड़े बड़े चैलेंजेस को फेस किया फिर भी अल्लाह को नहीं छोड़ा। तो एक तो ये बात समझ लें, दूसरा ये कि जब कुछ दें ना आप अल्लाह के लिए, कुछ भी लगाएं अल्लाह के लिए, अपनी मर्जी छोड़ें अल्लाह के लिए, जब आप लोगों को नाराज कर लेते हैं अल्लाह की खातिर, तो उसके बाद ये यकीन दिल में बिठा लें कि अल्लाह ताला इसका अजर मुझे दुनिया में भी देगा। और फौरी फौरी अगले दिन ही सुबह उठ के आपको कुछ ना भी मिले तो बेसब्रे ना हो, फिक्र ना करें, अल्लाह ताला देगा, अल्लाह पे भरोसा रखें, मान रखें अल्लाह पे। وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ, اور دیکھو آخرت میں بھی وہ صالح لوگوں میں سے ہوگا۔ اللہ اکبر۔ اب یہ جو لوگ حج پہ جانے والے ہیں, یہ بھی دیکھیں حج کے مناسک جو ہیں, یہ بھی کتنی سارے جگہ پہ اللہ تعالیٰ نے ابراہیم علیہ السلام اور ان کی فیملی کے نقش قدم پہ آپ کو بھگا دیا, چلا دیا, ان کی یاد وہاں پہ بھی زندہ رکھی, ہر قربانی کی عید پہ ان کو یاد کیا جاتا ہے نا, ایسے چھوڑ سکتے ہیں, انہیں کی تو سنت کے اوپر عمل کر رہے ہیں۔ اللہ کی خاطر قربانی دینے والے کبھی ناکام نہیں ہوتے, کبھی نامراد نہیں ہوتے۔ آخرت میں تو جو ان کے درجات ہیں وہ تو ہمیں پتہ ہے کہ وہ خلیل اللہ ہیں, اللہ کے دوست, ان کے درجات صالحین میں سے ہوں گے, بہت اچھے مقام پہ ہوں گے۔ وَلُوتًا, اور لوط علیہ السلام, اذ قال لقومه, جب کہا اس نے اپنی قوم سے, اب ان کے بھتیجے کی بات آ گئی, انکم لتاتون الفاحشہ, بے شک تم البتہ آتے ہو بے حیائی کو, ما سبقکم بها من احد من العالمین, جس کے پر سبقت نہیں کی کسی نے بھی, تم سے پہلے کسی نے نہیں یہ کام کیا جہان والوں میں سے۔ اب یہ بھی ہو سکتا ہے کہ انڈیویجولی ہو سکتا ہے کہ کسی نے کیا ہو, لیکن ایسے اجتماعی طور پہ پوری قوم نے اس طرح سے نہ کیا ہو, جیسے یہ تو پوری قوم ہی اس کے اندر مبتلا ہو گئی تھی نا۔ تو دوسرے یہ بھی ہو سکتا ہے کہ کبھی آج تک کیا ہی نہ ہو کسی نے ایسا کام, تو اس سے ہمیں یہ بھی پتہ چلتا ہے کہ یہ کوئی جینیٹک پرابلم نہیں ہے۔ جو لوگ کہتے ہیں کہ یہ بےچارے پیدا ہی ایسے ہوتے ہیں, ایسا نہیں ہے۔ آخر لوط علیہ السلام سے پہلے بھی تو, ان کی قوم سے پہلے بھی تو انسان بستے تھے دنیا میں, لیکن قرآن کہتا ہے کہ اس سے پہلے کوئی بھی نہیں ایسا کرا تھا, اسی ایک نے بھی نہیں کیا تھا جہان والوں میں۔ تو پھر کیوں یہ سمجھا جائے کہ یہ بےچارے ہیں اور یہ نیچرل چیز ہے؟ یاد رکھیں اللہ تعالیٰ کبھی بھی نیچرل چیزوں پہ, جو انسان کے اندر ایک بلڈ ان چیز ہوتی ہے, جیسے کہ اس کی عورت کے لیے جو خواہش ہے مرد کی, تو وہ ایک نیچرل چیز ہے, اس کے لیے راستہ رکھا نکاح کا, کیونکہ اللہ کو پتا ہے کہ یہ اس کے اندر اللہ نہیں رکھی ہے۔ تو اگر یہ ایسی نیچرل چیز ہوتی تو اللہ تعالیٰ اس کے لیے کوئی راستہ رکھتے, لیکن یہ تو بالکل ان نیچرل بات ہے۔ آپ دیکھیں جانور بھی جانوروں کے ساتھ یہ کام نہیں کرتے, جانور تک کو یہ شعور ہے کہ اس نے میل ہے تو فیمیل سے ہی ملنا, لیکن انسان اتنا حد سے گر جائے کہ جانور سے بھی نیچے کے لیول پہ چلا جائے کہ اس کو یہی نہیں پتا کس کو اللہ نے رکھا ہے, بنایا ہے اس کے یہ خواہش کو جائز طریقے سے پورا کرنے کے لیے۔ اور اس گناہ کو زنا سے بھی زیادہ شدید کہا گیا, اس لیے کیونکہ یہ اس کی سزا جو ہے آپ وہ دیکھیں گے کہ وہ زنا سے بھی زیادہ شدید ہے, جو طریقہ اس کی سزا کا۔ फिर फरमाया इनके जो लूत अलैहिस्सलाम ने इनके गुनाहों की जो चार शीट है, जो इनके जराइम है उनकी चार शीट बताई, जो प्रोमिनेंट तीन इनके गुनाह थे वो यहाँ पे बताए गए हैं, हाईलाइट किए गए। इन्नकुम, क्या बेशक तुम, लतातूनर रिजाल, तुम आते हो मर्दों के पास, यानी अपनी ख्वाहिश पूरी करने के लिए तुम मर्दों के पास आते हैं। नंबर टू, वह तख्ताउन सबील, और तुम काटते हो रास्ते को। रास्ते को काटने के यहाँ पे दो तीन माने हैं। एक तो नंबर वन माना ये है कि ये रास्तों में बैठ जाते थे और लोगों को लूटते थे, डाके मारते थे। आज जैसे हमारे यहाँ भी अब होने लगा है कि घात लगा के बैठ जाते हैं, जो बसें और वो गुजरती हैं उनको रोक लेते हैं, फिर मुसाफिरों को लूट लेते हैं वहां पे। तो ये लोग ये काम करते थे, तो रास्ते को काटना हो गया ना ये। फिर दूसरी बात इसके अंदर ये है कि जो मुसाफिर गुजरते थे रास्तों में, उनको भी पकड़ के उनके साथ बदफेली करते थे, यानी वो मुसाफिर भी नहीं महफूज थे। तो रास्ते को ये भी काटना हो गया, क्योंकि फिर लोगों ने वहां से गुजरना ही बंद कर दिया था इनकी डकैतियों की वजह से, सेफ ही नहीं था ना रास्ता, रह गया। और दूसरे ये बेहयाई के काम उनके साथ भी कर लेते थे। और फिर रास्तों को काटना ये भी था कि ये खुल्लम खुल्ला बेहयाई के काम करते थे रास्तों में भी। फिर तीसरी चौथी इसके अंदर बात ये हो गई कि ये कौन सा रास्ता काटते थे, ये सड़कों की बात नहीं हो रही, बल्कि यहाँ पे नस्ले इंसानी का रास्ता काटना मुराद है, यानी ये भी एक माना है। क्योंकि जाहिर है जब मर्दों के पास मर्द जाएंगे तो फिर क्या होगा, फिर इंसानी नस्ल तो आगे नहीं बढ़ेगी, फिर तो समझ लो कि तुमने एक बच्चों की पैदाइश का रास्ता खत्म कर दिया, तो तुम वो रास्ता काटने वाले हो। तो ये माने बहुत सारे इसके हो गए। तो इनकी लूट मार भी, इनकी ये बुरी हरकतें भी, इसकी वजह से काफले इस रास्ते को छोड़ गए थे, इसकी वजह से इनको फाइनेंशियली भी नुकसान हुआ, इकोनॉमिकली भी नुकसान हुआ, इसलिए कि काफले यहाँ से गुजरते ही नहीं थे। तो फिर जाहिर ही बात है किसी भी बस्ती की या मुल्क की मईशत इसके ऊपर होती है ना, कि वहां पे बिजनेस हो, ट्रेड हो। पता तू नफी नादी कुमल मुनकर, और तुम आते हो अपनी मजलिस में बुराई को, यानी मजलिसों में बैठते हो और बुराइयों की बातें करते हो, बुराई के काम करते हो। आते हो का मतलब क्या, इर्तकाब करते हो, यू डू इट, यानी मजलिसों में बुराइयां करते हो। क्या बुराइयां करते थे वो मजलिसों में, वो गालियां देते थे एक दूसरे को, गंदी बातें करते थे, बेहयाई की बातें करते थे, फोहश बातें करते थे, एक दूसरे के ऊपर मजाक करते थे, एक दूसरे के ऊपर थूकते थे, और मजलिसों में बैठ के यानी कोई एक दूसरे के ऊपर यानी बदफेली के काम भी एक दूसरे के सामने कर लेते थे। फिर ऐसी बातों के ऊपर हंसते थे जो बेहयाई की बातें होती हैं, उनके ऊपर हंसा करते थे। जो जैसे ये भी आता है कि किसी की हवा खारिज हो जाती थी तो उसके ऊपर हंसी मजाक और हंसते थे। तो ये पता चलता है कि बहुत ही अखलाक से गिरी हुई कौम थी, अखलाक ही नहीं था। ये कौमों की यानी कि एक जो मुहज्जब कौमें होती हैं उनका ये शेवा नहीं होता, उनका ये तरीका नहीं होता। और देखें बुराई को एक तो होता है ना छुप के करना, और एक उससे भी बड़ी बुरी बात है कि खुले आम करना। अच्छा, अब ढिटाई के साथ जब कोई गुनाह किया जाता है ना, तो गुनाह की जो इंटेंसिटी है वो बढ़ जाती। यहाँ पे हमने अब देखा कि यहाँ ये काम करते थे। थोड़ा सा मैं चाहूंगी कि हम अपनी मजलिसों का भी जायजा लें कि क्या हमारी मजलिसों में भी फुहश मजाक होता है, गालियां बकी जाती हैं, या एक दूसरे के साथ ऐसी मजाक किए जाते हैं जो गंदे मजाक हो, ऐसी तो नहीं काम किए जाते। देखिए मजाक करना इस्लाम में जायज है, मजाक, मगर मजाक ऐसा जिससे दूसरे की दिलोजारी हो, दूसरे का दिल खराब हो जाए, वो रोने तक पे पहुंच जाए, इतना उसका मजाक किया जाए, ये जायज नहीं है। और ना ही हर वक्त एक ऐसे मूड में रहना कि जी हम मुंह खोल खोल के हंसते जा रहे हैं हर टाइम, जैसे कुछ लोग कहते ना ये बड़ा जॉली है। ये कोई इतनी पसंदीदा बात नहीं है कि हर टाइम आप मुंह खोले हंसते रहें, मजाक करते रहें, और इस पे मजाक उस पे मजाक, सिर्फ अपनी वक्ती लज्जत के लिए। ये कोई अच्छी बात, मुस्कुराना ये सुन्नत भी है और मुस्कुराया जाए भी, लेकिन हर वक्त एक मजाक के उसमें लगे रहना, मेरा ख्याल आप समझ रहे होंगे इस बात को कि एक ऑल द टाइम बस इसी मूड में रहना, उसके ऊपर बात कर दी, उसके ऊपर बात कर दी, इसके ऊपर जिसको कहते हैं हूटिंग कर दी, तंज कर दिया, और इसकी पैरडी कर दी, उसकी नकलें उतारी, उसकी उतारी, किसी के ऊपर आवाजें कसने शुरू हो गए। आप देखिए हमारे यहाँ कॉलेजों में यूनिवर्सिटियों में यही होता है, जब लड़के लड़कियों के ग्रुप बैठे होते हैं वहां से किसी का गुजरना इज्जत के साथ ये बड़ा ही मुश्किल होता है, क्योंकि या तो कोई आवाजें कस देंगे या पीछे से कोई गाने गाने लगेंगे या कोई हूटिंग करेंगे, कोई तंग करेंगे किसी तरह। हमारी दावतों में भी बाज दफा लोग मिलके बैठते हैं, एक बंदे को टारगेट बना लेते हैं, फिर उसको वो लताड़ते हैं कि वो सोचता है आज मैं आ क्यों गया, मैं तो शामत आ गई, नेक्स्ट टाइम किसी और को पकड़ लेते हैं। इस तहजीब के दायरे से निकली हुई बातें, ये कौम लूत का शेवा था कि वो अपने नादी में अपनी मजलिसों में बुराइयां करते थे, और हम भी अगर दीन पढ़ के हमने यही करना है तो फिर दीन पढ़ा क्यों था? अगर उसी पे रहना है जो पहले करते थे या जो दूसरे लोग कर रहे हैं तो फिर हमारे पढ़ने का फायदा क्या, फिर बगैर पढ़े भी यही करते रहते। देखिए इल्म वाले और बेइल्म में फर्क पता चलना चाहिए ना, तो सोचना चाहिए कि जब हम अपनी मजलिसों में बैठते हैं तो क्या गुफ्तगू होती है। आप खुश हो, आपको खुश होने से कोई नहीं रोकता, आप हंसी मजाक भी कर सकते हैं, आप हंस भी सकते हैं, आप थोड़ी देर रिलैक्स करें आप, लेकिन ये तरीके नहीं कि किसी की इज्जत उछाल के या झूठ बोल बोल के और झूठ के जरिए लोगों को एंटरटेन करना, झूठी बातें खुद ही बना बना के और उनके जरिए एंटरटेन करना, ये कोई तरीका नहीं है जो इस्लाम का। तो हमारा कहीं तर्ज अमल वही तो नहीं हो गया जो पिछली कौमों का था? अल्लाह अकबर। इसी तरह जो हमारे क्लब्स हैं उनमें क्या बातें होती हैं, उनमें क्या चीजें होती हैं, उनमें लोग किस चीज के लिए मिलते हैं? क्या छुपी दोस्तियों के लिए तो नहीं, क्या और ऐसी कहीं बेहयाई की बातों के लिए नहीं? ये हमें देखना चाहिए, क्योंकि जो पिछली कौमों के ट्रेड्स बताए गए हैं, जो उनकी सिफात बताई गई हैं कुरान के अंदर, उनसे हमें बचना है। ये वो कौमें हैं जिनके ऊपर अजाब आए हैं, ये वो पसंदीदा चीजें नहीं है। फमा काना जवाब कौम ही, तो नहीं था जवाब उसकी कौम का। अब इनकी भी कौम का जवाब सुन ले, क्योंकि जब इन्होंने नसीहत की कि तुम ऐसे करते हो, तुम ये करते हो, तुम इतनी बुराई के काम करते हो, तो हमने पहले पढ़ा था ना, इन्होंने कहा कि तुम इतनी पाकबाज बनते हो यहां से चले जाओ, और डिफरेंट टाइम्स में डिफरेंट जवाब देते हैं। उनका कौम का और कोई जवाब नहीं था, आगे से क्या कहा, इल्ला अन कालु तीना भी अज़ाब अल्लाह इन कुंता मिनस सादिकीन, ये उन्होंने कहा कि ले आओ हमारे पास अल्लाह का अजाब अगर तुम सच्चों में से हो, तुम इतने ही हो ना कि हमारे पर अजाब आ जाएगा, अगर ये काम करेंगे तो हमारे पर ये अल्लाह की तरफ से कोई मार पड़ेगी, कोई सजा आएगी, कोई पकड़ आएगी, तो ले आओ तुम इतने ही सच्चे हो ना, यानी हम तुम्हें सच्चा तब मानेंगे जब तुम अजाब ले आओ। अल्लाह अकबर, कि इंसान अपने लिए मांगता क्या है? सोचे कि तुम अगर सच्चे हो तो क्या ले आओ, अजाब ले आओ, अजाब आ जाना, अगर सच्चे हैं और अजाब आ गया तो फिर तुम कहां भागोगे? कि ना किसी के ये बात करना कि अजाब ले आओ, ये तो वही बात है जिसको हम कहते हैं चोरी और सीना जोरी, चोरी और सीना जोरी, क्या ना, यानी एक बुराई भी कर रहे हैं फिर ढिठाई की हद हो गई कि ये कह दे कोई कि कर लो जो करना है, हमने तो बाज नहीं आना, ये कहना है ये मकसद, हमने नहीं बाज आना, कर लो जो करना। अल्लाह अकबर। इस पे लूत अलैहिस्सलाम ने फरमाया, और ये एक दो दिन में नहीं, ये जब अंबिया को ये यकीन हो जाता था कि अब इस कौम में जर्रा बराबर भी कोई खैर नहीं रह गई ना, तब वो कौम के लिए बद्दुआ करते थे, काला रब इंसुरनी अलल कौमिल मुफसिदीन, फरमाया ए मेरे रब मेरी मदद फरमा مفسد قوم پہ، فسادی قوم پہ، یعنی جو غلط کام کرتے ہی جا رہے ہیں اور ڈھٹائی سے کر رہے ہیں۔ تو اب کیا ہوا تھا، ان کے اوپر جو عذاب آیا اس کی پھر آگے ڈیٹیل جو آتی ہے۔ وَلَمَّا جَاءَتْ رُسُلُنَا إِبْرَاهِيمَ، اور جب آئے ہمارے پاس سے بھیجے ہوئے، ابراہیم علیہ السلام کے پاس، ہمارے بھیجے ہوئے ابراہیم علیہ السلام کے پاس جب آئے، یعنی فرشتے ابراہیم علیہ السلام کے پاس جب یہی بشرا لے کر آئے جو یعقوب علیہ السلام، اسحاق علیہ السلام کی تھی، تو قالو، انہوں نے کہا، انہوں نے ساتھ یہ بھی اطلاع دی، انا مہلکو، بے شک ہم تو ہلاک کرنے والے ہیں، اہلی ہذہ القریہ، اس بستی کے رہنے والوں کو، یعنی صدوم کی بستی کے، ان اہلہا کانوا ظالمین، کیونکہ اس کے رہنے والے ظالم ہو چکے ہیں، یہ لوگ ظالم ہیں، ان کا ظلم کیا تھا، شرک تو تھا ہی، اور نافرمانی کے یہ کام یہ عذاب کی وجہ بنے۔ دیکھیں دنیا میں بھی اللہ تعالی نے قوموں کے اوپر عذاب بھیجا ہے، قیامت کے دن تو آئے گا ہی آئے گا، یہ بھی انسان کا اپنے اوپر ہی ظلم کرنا ہوتا ہے جب وہ اللہ کی نافرمانی کرتا ہے، کسی اور کے ساتھ کوئی نہیں مسئلہ، کسی اور کے ساتھ نہیں ظلم کر رہا، اپنے اوپر خود ظلم کر رہا ہے، کیونکہ وہ عذاب کو دعوت دیتا ہے۔ تو اللہ تعالیٰ نے فرشتوں کو بھیجا دو کاموں کے لیے، ایک طرف خوشخبری اور دوسری طرف عذاب کی خبر دینے کے لیے۔ اللہ اکبر۔ اب وہی دن دیکھیں، ابراہیم علیہ السلام کے لیے بشرا کا تھا، لیکن ان لوگوں کے لیے عذاب کا تھا۔ اس سے پتہ چلتا ہے کہ بات یہ نہیں ہوتی کہ ہاں یہ دن بڑا مبارک دن ہے تو اس دن جو ہے میرے بڑا اچھا کام ہو گیا، یا وہ دن بڑا منحوس دن ہے۔ اصل بات ہے انسان کے اپنے اعمال ہیں نا، اس کے اعمال ایسے ہیں کہ وہ اس کے اوپر عذاب آ رہا ہے، ہاں اس کے اعمال ایسے ہیں کہ اس کو خوشخبری دی جا رہی ہے۔ یہاں پہ یہ نہیں ہے کہ کیا یہ دن کیسا تھا، یہاں پہ یہ ہے کہ دیکھیں انہوں نے اپنے اعمال کی وجہ سے، اس دن کی وجہ سے نہیں، اپنے اعمال کی وجہ سے عذاب کو دعوت دی۔ تو اپنے کاموں کو دیکھنا چاہیے، لوگوں کو نہیں۔ وہ منحوس ہے، وہ نظر آ گیا سویرے سویرے تو اس لیے میرا کام خراب ہو گیا، آئے یا آج کا دن ہی منحوس ہے، اس دن میں میرا ایسا، وہ اپنے اوپر بھی تو دیکھو، اگر یہ مصیبت آئی ہے تو میں ہی تو نہیں کوئی ایسے کام کر رہی جس کی وجہ سے یہ مسئلہ میرے اوپر آ گیا۔ یاد رکھے ہمارے اعمال دعوت دیتے ہیں عذاب کو، مصیبتوں کو۔ آگے ہم اس کے اوپر انشاءاللہ بات کرتے ہیں کہ گناہوں کے اوپر کیا کیا ہوتا ہے انسان کے اوپر۔ قال ان فیھا لوط، لوطا، انہوں نے فرمایا ابراہیم علیہ السلام نے کہ ان میں تو لوط علیہ السلام بھی ہے۔ اب دیکھیں نا، ابراہیم علیہ السلام اپنی خبر پا کے وہ گم نہیں ہوگا کہ مجھے تو اب کسی پرواہ ہی نہیں ہے، اب اچھا ہوا ان کے ساتھ ہونا ہی ایسے چاہیے، ان کو بس لوط علیہ السلام کو بچا لینا، لیکن باقی تو بہت اچھا کیا کہ یہ خبر لے کر آئے ہو، یہ قوم تھی اس قابل۔ عام انسان ہو تو ایسے ہی کہنے لگے نا، لیکن جو پیغمبر ہوتے ہیں نا ان کے دل بڑے نرم ہوتے ہیں، ان کا دل چاہتا ہے کہ کوئی بھی آگ میں نہ جائے، سب جنت میں چلے جائیں، اتنے پیارے ہوتے ہیں پیغمبر، اس لیے بہت خیر خواہ ہوتے ہیں۔ پیغمبر اپنی قوم کے باپ کی طرح ہوتا ہے، کے لیے ان کے باپ کی طرح ہوتا ہے۔ تو اس اب یہاں پہ بھی دیکھیں ابراہیم علیہ السلام کی خیر خواہی، ان کو اپنی وہ نہیں ہوئی، اب ورنہ اتنی بڑی خوشخبری تھی کہ کب سے ابراہیم علیہ السلام بوڑھے ہو گئے، بے اولاد ہیں، اور ان کو اولاد کی خوشخبری مل رہی ہے، اور ٹھیک ہے ایک بیٹا تو اسماعیل علیہ السلام کی تو وہ ان سے تو جدا ہی ہو گئی تھی، اسحاق علیہ السلام ہی ان کے ساتھ رہے تھے، اور آگے پوتے کی بھی خوشخبری مل رہی ہے، اور اتنی بڑی خوشخبری مل رہی ہے کہ دونوں نبی ہوں گے، اور پھر بھی ابراہیم علیہ السلام کے لیے کیا ہے کہ وہ ان کو، یعنی اپنی خبر چھوڑ کے ان کو یہ فکر ہے کہ یہ لوگ ان کے اوپر عذاب آ رہا ہے، और आपने पहले पढ़ा है कि कितनी देर इब्राहिम अलैहिस्सलाम बहस करते रहे उनके साथ, इन फरिश्तों के साथ, कि किसी तरह ये हो कि अजाब टल जाए। कितनी फिक्र है उनको। जब तक इंसानियत की ऐसी खैर ख्वाही ना हो ना, दीन का काम नहीं हो सकता। देखिए पैगंबर थे, उनको उनके दिल में इंसानियत की खैर ख्वाही नहीं थी। ये नहीं था कि भाड़ में जाएं ये सब लोग, नहीं सुनते तो ना सुने, अब इनके ऊपर अजाब ही आएगा ना, फिर देखना फिर ठीक होंगे। ये नहीं, लोगों से नफरत, लोगों के ये कीने, ये तो है ही बुरे, उनकी बुराई हर बात दिल के अंदर, बस किसी ना किसी के खिलाफ चीजें, और जुबान पे सारा वक्त उनकी बुराइयां हाईलाइट हो रही हैं। हर वक्त लोगों की कमियां नजर आ रही हैं, हर वक्त लोगों के लिए बुरे सेंटिमेंट्स हैं दिल में, और यही दिल के अंदर ये है कि अच्छा है ना, इनको सजा मिलेगी तो ठीक है। ये फिर ऐसी ऐसे अगर दिल में जज्बात है तो फिर ये काम नहीं हो सकते। वो जो पैगंबरों वाला काम है ना, फिर वो नहीं हो सकता। इसके लिए लोगों के लिए दिल में हमदर्दी के जज्बात होने चाहिए, खैर ख्वाही के जज्बात होने चाहिए, लोगों के लिए तड़प होनी चाहिए, तंज नहीं होना चाहिए। वो भी बुरा, वो भी बुरा, देखा कितनी बुरी है, वो देखो कितनी बुरी। एक चीज होती है खैर ख्वाही, और खैर ख्वाही के साथ तड़पना उनकी बुराइयों पर, और एक है उनकी बुराइयों के लिए दिल में नफरत रखना। दोनों में दूसरे की बुराई तो देखी जा रही है, लेकिन दोनों में दिल का हाल डिफरेंट है। पैगंबर तड़पते थे बुराइयां देख के, ये नहीं था इग्नोर कर देना, वो भी नहीं बात है, तड़पते थे, कहते थे किस तरह फिक्स हो जाए। और आज के वक्त के अंदर ज्यादा सेंटिमेंट क्या होता है, नफरत का। आए जैसे कि ये कोई अछूत है, ये हकीर है और हम नेक, देखो पारसा, तो वो फर्क है दोनों में, ठीक है। तो दिल में खैर ख्वाही पैदा करनी है, दिल में हमदर्दी पैदा करनी है, और ये नहीं हो सकती अगर आपको लोग नीचे और हकीर नजर आए, और कीड़े मकोड़े नजर आए, और अपना आप बहुत नेक और पारसा नजर आए, और हर वक्त लोगों से नफरतें दिल में हों, तो ये नहीं फिर काम होगा। पैगंबरों से सीखे, ये मिसालें इसीलिए। अच्छा, तो अब वो ये तो नहीं कह सकते थे कि बेकसूर है इनको छोड़ दो, फरमाया उनमें तो लूत अलैहिस्सलाम भी है ना, यानी मतलब मत उनको पर अजाब दो, देखो वहां पे एक नेक बंदा भी तो है ना। कालू नहनु आलमु बिमन फीहा, हमें पता है कि वहां पे कौन है, कौन बुरा है कौन अच्छा, हमें सब पता है। ये फरिश्तों ने कहा लानु नज्जियन्नहु व अहलहु इल्ला इम्रातहु, हम बचा लेंगे उसको, निजात देंगे उसको और उसकी बीवी को, सॉरी उसके घर वालों को, सिवाय उसकी बीवी के। कानत मिनल गाबिरीन, वो पीछे रह जाने वालों में से, यानी उसको नहीं बचाएंगे। अब यहां पे भी देखें, इमरात लूत, लूत अलैहिस्सलाम की बीवी का जो किरदार था वो ये था, अल्लाह ताला माफ करे, वो ये नहीं ये कहा गया कहीं पे भी कि वो भी ये अमल करती थी, बल्कि उसका किरदार ये था कि वो इन लोगों को सपोर्ट करती थी, मॉरल सपोर्ट थी उनके लिए, उनको फेवर करती थी उनके इस गुनाह में, उनको बुरा नहीं समझती थी उनके गुनाह को, उनके इस अमल के ऊपर उनकी मदद करती थी कि हाँ अगर कोई ऐसे लड़के उसको भी मिल गए हैं कि हमारे घर में आए हुए हैं तो आ जाओ तुम लोग, यानी एक सपोर्ट करती थी। इससे हमें पता चलता है कि जब इंसान किसी गुनाह की सपोर्ट भी करता है तो वो उसी गुनाह में काउंट होता है। आज भी हमें ये देखना है कि हमारा किरदार इमरात लूत वाला तो नहीं है कहीं, कि हम इस फेल को जुबानी लिख के अपनी दिल में कहीं किसी भी मीडिया पे, सोशल मीडिया पे इसको सपोर्ट तो नहीं करते। अगर ऐसा है तो वही किरदार हुआ जो इमरात लूत वाला था, क्या फर्क है फिर। और यहां पे ये भी पता चला, बाज दफा इंसान किसी नेक तरीन इंसान की के करीब होने के बावजूद, उसका कुर्ब मिलने के बावजूद, अपनी शामत आमाल की वजह से अल्लाह की सजा का मुस्तहिक हो जाता है, अल्लाह की रहमत से दूर हो जाता है। किसी की बीवी होना, किसी का शौहर होना, किसी की औलाद होना, फलां नेक की मैं औलाद हूँ, फलां की मैं बीवी हूँ, फलां का मैं बेटा हूँ, फलां का मैं शौहर हूँ, इससे कोई फर्क नहीं पड़ता अगर आपका अपना अमल सही नहीं। अपने अमल को सही करें। और इसमें उस नेक इंसान को भी नहीं पकड़ा जाएगा, लूत अलैहिस्सलाम का कोई कसूर नहीं। अगर जब देखें जो पैगंबर दूसरों को तबलीग कर रहे हैं, उन्होंने अपने घर में भी तबलीग की, अगर नहीं वो मानी तो उसको पकड़ोगे।